यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। वातावरणीय अध्ययन गरेर मात्र ढुंगा घिट्टी र बालुवाको संकलन तथा उत्खनन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रह। सरकारले अघि सारेको सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न मातहतका निकायलाई संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको निर्देशन। बक्यौता रकम यथाशीघ्र उपलब्ध गराउन दुग्ध व्यवसायी किसानको सरकारसँग माग। र गाजामा युद्धका कारण कुपोषणबाट ग्रसित 50,000 बाल बालिकालाई तत्काल उपचारको खाँचो रहेको संयुक्त राष्ट्र संघको भनाई।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो फोर जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुरे क्षेत्रको संरक्षणमा तीनै तहका सरकारका साथै स्थानीय समुदाय र सरकारवाला निकायको समन्वय सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताउनु भएको छ। दशौं चुरे संरक्षण दिवसको सन्दर्भमा आज आयोजित वृहत वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तराई मधेशका बहुसंख्यक जनताको जीवन रेखासँग जोड़िएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरकारको विषय भएको बताउनुभयो। विक्रम सम्वत 2074 स्वीकृत 20 वर्षे चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरूयोजना परिमार्जनसहित लागू गर्नुपर्ने बताउँदै वहाँले चुरे संरक्षणका लागि अलग्गै ऐनको आवश्यकता देखिएकाले त्यसका लागि समेत सरकारले आवश्यक समन्वय गरिरहेको जानकारी दिनुभयो। वृक्षरोपण कार्यक्रमले आम जनसमुदायमा वन र वनस्पति संरक्षणमा सकारात्मक सन्देश दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विगत वर्षहरूमा नदी उकास क्षेत्र लगायतका खाली र क्षतिग्रस्त करिब 10,000 हेक्टर भूमिमा विभिन्न प्रजातिका बिरूवा रोप्नुका साथै स्थानीय जनतालाई बाँस र फलफूलका बिरूवा वितरण गरेको बताउनुभयो। तीनै तहका सरकार र राज्यका सबै निकायले भावी पुस्ताको बाँच्न पाउने अधिकार समेत ख्याल गर्दै व्यवस्थित भौतिक विकासको अवधारणा अनुरूप वातावरणीय अध्ययन गरेर मात्र ढुंगा गिट्टी र बालुवाको संकलन तथा उत्खनन गर्न समेत प्रधानमन्त्रीले आग्रह गर्नुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनिया जनराजनीतिक परामर्शदात्री सम्मेलन सीपीपीसीसीका उपाध्यक्ष बातेरले आज भेट गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता तथा सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो। भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय आफ्नो चीन भ्रमणका क्रममा भएका सम्झौता क्रमशः कार्यान्वयनमा गइरहेकामा खुशी व्यक्त गर्नुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर रूपक सापकोटाले जानकारी दिनुभयो। प्रधानमन्त्री प्रचण्डले नेपाल चीन सीमा क्षेत्रमा रहेका परम्परागत 14 नागा सञ्चालनमा ल्याउने तथा महत्वपूर्ण सम्झौता क्रमशः कार्यान्वयन हुँदै गएकामा चीन सरकारलाई धन्यवाद दिनुभयो। प्रधानमन्त्री प्रचण्डले दुई देशबीच भएको अन्य सम्झौता पनि क्रमशः कार्यान्वयन हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। चीन र नेपाल बीचको संसदीय अभ्यासको आदान प्रदानलाई आगामी दिनमा थप विस्तार तथा निरन्तरता दिने बारेमा पनि उहाँहरूबीच छलफल भएको थियो। त्यस अवसरमा सीपीपीसीसीका उपाध्यक्ष बापेरले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिँदै आएको र आगामी दिनमा थप अभिवृद्धि हुने विश्वास दिलाउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक 2081 अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन ऊर्जा जलस्रोत तथा सिंचाई र अर्थ मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको छ। छलफलमा सांसदहरूले बजेट निर्माणको पुरानो ढाँचामा परिमार्जन गरी बजेटका नीतिगत तथा संरचनागत सुधार गर्नुपर्ने खाँचो औल्याउनुभयो। सांसदहरूले अर्थतन्त्रमा देखिएका चुनौती सामना गर्न बजेटले विकास निर्माण र रोजगारी सृजनामा जोड़ दिँदै पूँजीगत खर्च बढ़ाउनुपर्ने प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने गरी बजेट र योजना ल्याउनुपर्ने स्थानीय तहमा प्रशासकीय अधिकृत परिवर्तन भइरहने पद्धति अन्त्य गर्नुपर्ने र सरकारी सेवालाई सबै नागरिकको पहुँचमा पुग्ने गरी सहज बनाउनुपर्ने बताउनुभयो। सांसदहरूले संघीयता कार्यान्वयनका लागि समन्वय सहजीकरण र सहयोग आवश्यक रहेको भन्दै 3 करोड़ भन्दा तलका आयोजनाहरू कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहलाई दिनुपर्ने र त्यसको अनुगमन मूल्यांकन र निरीक्षण गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले ठूला विद्युत आयोजनाहरूको काम बजेटको अभावमा अगाडि बढ़न नसकिरहेको ट्रान्समिशन लाइनको समयमा निर्माण हुन नसक्दा उत्पादित विद्युत खेर गइरहेको त्यसका लागि आवश्यक बजेट व्यवस्था नगरिएको निजी क्षेत्रलाई विश्वासमा लिएर काम अगाडि बढ़ाएर लक्ष्य हासिल गर्नेतर्फ सरकारको ध्यान जान नसकेको बताउनुभयो। सांसदहरूले ऊर्जा क्षेत्रको विकासका लागि ऊर्जा उत्पादन र खपतमा विशेष खालका योजना ल्याउने विषयमा विशेष ध्यान जानुपर्ने ऊर्जा उत्पादकलाई बढ़ाउने योजना प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। मन्त्रालयगत विभिन्न शीर्षकमाथिको छलफलमा सांसदहरू रामहरि खतिवड़ा डाक्टर अमरेश कुमार सिंह प्रेम सुवाल मुक्ता कुमारी यादव राजेन्द्र लिङदेन रोशन कार्की श्याम कुमार घिमिरेले खर्च कटौती प्रस्ताव पेश गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 प्रस्तुत गर्नुभएको थियो। विधेयक प्रस्तुत गर्दै मन्त्री भण्डारीले नेपालमा लगानीको वातावरण सहज बनाउन नीतिगत सुधारका लागि अध्यादेश मार्फत कानून ल्याइएको र सो अध्यादेश प्रतिस्थापन गर्न लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ल्याइएको बताउनुभयो। यस्तै आजको प्रतिनिधि सभा बैठकको शुरूमा सांसदहरूले बारामा मोहन विक्रम रामराजा क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली प्रहारबाट हत्या भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरू अच्युत प्रसाद मैनाली र अशोक कुमार चौधरीले जेठ 32 गते शुक्रबार बारामा मोहन विक्रम रामराजा क्याम्पसका प्रमुख कुशवाहाको गोली प्रहारबाट हत्या भएको र यसअघि पनि यस्ता घटना भइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। भारतसँगको खुल्ला सीमाका कारण आवत जावत र सहज रूपमा हात हतियार ओसार पसार हुने गरेका कारण हत्याका घटना बढ़िरहेको भन्दै यसको नियन्त्रणका लागि उहाँहरूले सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही असार 4 गते मंगलबार बिहान 11 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेल जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुग्नुभएको छ। उहाँ आफ्ना समकक्षी फ्रांक वाल्टर स्ट्यामेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा जानुभएको हो। राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई हिजो बर्लिन ब्रान्डेनबर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का र जर्मनीका राष्ट्रपतिको संघीय परराष्ट्र मामिला कार्यालयका वरिष्ठ अधिकारीले स्वागत गर्नुभएको बर्लिन स्थित नेपाली दूतावासले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रित बहादुर खड्का क्रान्तिकारीहरूको प्रेरणाको स्रोत भएको बताउनु भएको छ। शहीद रित बहादुर खड्काको स्मृति दिवसका अवसरमा आज नेकपा माओवादी केन्द्र पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले क्रान्तिकारी र गतिशील नेता खड्काले छोटो समयमा राम्रो प्रगति गरेको बताउनुभयो। शहीद खड्काको जीवनबाट निष्ठा र प्रेरणा लिनुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले उहाँलाई देश र पार्टीले सधैं स्मरण गरिरहने बताउनुभयो। दुग्ध व्यवसायी किसानले राज्यबाट संचालित दुग्ध विकास संस्थान र निजी क्षेत्रका डेरी उद्योगले भुक्तानी दिनुपर्ने रकम 6 महिनादेखि बकौता रहेको भन्दै यथाशीघ्र उपलब्ध गराउन माग गरेका छन्। नेपाल किसान महासंघले विभिन्न 8 मुद्दे मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो। प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको ज्ञापन पत्रमा किसानका समस्या समाधान गर्न आग्रह गरिएको छ। अहिले दूध उत्पादक किसानले 4 अर्ब रूपियाँ भुक्तानी पाउन बाँकी रहेको ज्ञापन पत्रमा उल्लेख छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले प्रस्ताव गरेको सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज आयोजित मातहतका निकाय प्रमुखहरूसँगको बैठकमा उहाँले सूचना प्रविधि दशकको प्रस्ताव मुलुकको रूपान्तरणकारी परियोजनाको रूपमा अघि सारिएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने गरी कार्यक्रम तर्जुमा गर्न निर्देशन दिनुभएको हो। सबै निकायले आन्तरिक योजना बनाउँदा सूचना प्रविधि दशकलाई नै केन्द्रमा राखेर काम गर्न पनि मन्त्री शर्माले निर्देशन दिनुभयो। संसदमा जनप्रतिनिधिले उठाउने प्रश्नप्रति सरकारका हरेक निकाय उत्तिकै जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै संचार मन्त्री शर्माले जनप्रतिनिधिले उठाउने सवालप्रति गम्भीर बन्ने र जनप्रतिनिधि मार्फत सरकारले गरेका क्रियाकलाप जनतासम्म पुर्याउने परिपाटीले लोकतन्त्र बलियो बनाउने स्पष्ट गर्नुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले माग प्रमाणीकरणलाई साउनदेखि पूर्ण रूपमा अनलाइन बनाउने बताउनु भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज मन्त्री अर्यालले पदबहाली गरेको 100 दिनको प्रगति विवरण सार्वजनिक गर्दै 1 घण्टाभित्रै श्रम स्वीकृत दिने लगायतका महत्वपूर्ण कामहरू भएको जानकारी दिनुभयो। मन्त्री अर्यालले श्रमिकका समस्या बुझ्न नियमित रूपमा भर्चुअल बैठक बस्ने तयारी गरिरहेको पनि जानकारी दिनुभयो। मन्त्री अर्यालले श्रम क्षेत्रमा नीतिगत तथा कानूनी सुधारमा कामहरू भएको बताउँदै योगदानमा आधारित सामाजिक सुरक्षा शिव विकास र तालिम लगायतका क्षेत्रमा पनि थप काम भइरहेको उल्लेख गर्नुभयो। राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिले मीडिया काउन्सिल विधेयकमा प्रेस काउन्सिलका पदाधिकारीसँग छलफल गरेको छ। समितिको आज भएको छलफलमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सरकारले नाम मात्रै परिवर्तन गर्ने गरी मीडिया काउन्सिल विधेयक ल्याएकाले अब गठन हुने मीडिया काउन्सिल स्वायत्त हुनुपर्ने बताउनुभयो। प्रेस काउन्सिलका सदस्य ठाकुर बेलवासीले सामाजिक सञ्जाललाई समेत मीडियाका रूपमा स्वीकार गर्दा दण्डहीनता बढ़ने बताउनुभयो। बैठकमा समितिका सदस्यहरूले संविधानले दिएको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हक विरूद्ध कुनै पनि ऐन कानून बनाउन नहुने, पत्रकारलाई समेत निश्चित शैक्षिक योग्यता तोकी पत्रकारिता अनुमति पत्र लिने व्यवस्था गर्नुपर्ने र मीडिया काउन्सिललाई स्वतन्त्र निकायका रूपमा लैजाने गरी विधेयक संशोधन गरिनुपर्ने विचार व्यक्त गर्नुभयो। बैठकमा समितिका सभापति जयन्ती देवी राईले मीडिया काउन्सिल विधेयकलाई विज्ञ तथा सरकारवालाहरूसँग वृहत छलफल गरेर मात्रै अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। पाल्पामा आज बिहान स्कर्पियो दुर्घटना हुँदा 9 जना घाइते भएका छन्। डेन्टल शिविरमा गई फर्कने क्रममा स्कर्पियो जिल्लाको निस्ती गाउँपालिका 4 स्थित सड़क खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो। कैलालीको चुरे गाउँपालिका स्थित राणाकालीन गर्वा दरबार संरक्षण एवं सम्वर्धनको पर्खाईमा रहेको छ। जीर्ण बन्दै गएको गर्वा दरबारलाई संरक्षण नगरिँदा त्यहाँ रहेका ऐतिहासिक वस्तुहरू हराउँदै गएका छन्। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहेको कैलालीको चुरे गाउँपालिका 4 खैरालामा अवस्थित राणाकालीन गर्वा दरबार संरक्षण एवं सम्वर्धन नगरिदा ओझेलमा परेको छ। पूर्व पश्चिम राजमार्गको चौमालादेखि उत्तरतर्फ 40 किलोमिटर दूरीमा रहेको गर्वा दरबारको संरक्षण एवं सम्वर्धनका लागि सम्बन्धित निकायले तदारकता नदेखाउँदा दरबारका ऐतिहासिक चिज वस्तु हराउँदै गएका छन्। 4 रोपनी क्षेत्रफलमा फैलिएको गर्वा दरबारको संरक्षण एवं सम्वर्धनमा गरिएको व्यवस्थाका कारण दरबार जीर्ण बन्दै गएको छ। यति बेला दरबारको मुख्य भागदेखि ठाउँ ठाउँमा टुटफुट भएको छ। गर्वा दरबार क्षेत्रबाट हिमाल पहाड़देखि तराईका फाँटसम्म सहजै अवलोकन गर्न सकिने भएकाले यो दरबारको संरक्षण गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै लैजानुपर्ने स्थानीयको भनाइ छ।
पूर्वतिर बढी फुटेको छ अनि पश्चिमतिरको भाग केही मात्रै बाँकी छ। त्यसलाई संरक्षण गर्ने, त्यसलाई पर्यटकीय क्षेत्रलाई घोषणा गरेर पर्यटकलाई चाहिँ भित्राउने काम चाहिँ गाउँपालिकाको रह्यो।
तत्कालीन गौडा राज्य डोटीबाट तराई क्षेत्रमा आउन जान, खान बस्न तथा तिरो संकलन गर्न सहजताका लागि भनेर खैरालामा दरबार निर्माण गरी राणा परिवारले बसोबास गरे गरेको बताउनुहुन्छ एकजना जानकार टीआर पाठक।
डोटी सदरमुकाम गौडा हुँदै तिरो संकलन गर्नलाई र बस्नलाई राम्रो वातावरण भएको डाँडा भए हुनाले त्यहाँ उनले भवन निर्माण गरे। त्यो चाहिँ ऐतिहासिक दरबार हो, 32 सालसम्म राणाहरूकै काब्जामा रह्यो।
वर्षौंपछि गर्वा दरबारसम्म मोटर बाटो पुगेसँगै गाउँपालिकाले समेत दरबारको संरक्षणका लागि काम अघि बढ़ाएको छ। पर्यटकहरूको रोजाईमा पर्न सक्ने गर्वा दरबारको संरक्षण एवं सम्बर्धनमा जोड़ दिँदै यसको प्रचार प्रसार गर्न जरूरी देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
पाँच थरको याङबरक गाउँपालिकामा अविरल वर्षासँगै पहिरो जाँदा याङबरक 1, 2 र 3 का 60 घर परिवार विस्थापित भएका छन्। बाढ़ीले याङबरक 3 को फलाम खोला र ओयाम खोलाका 2 मोटरेबल पुल बगाएको छ भने याङबरक 2 रिजाल भीरमा गएको पहिरोका कारण मध्य पहाड़ी राजमार्ग अवरूद्ध भएको छ। माथिल्लो बस्तीबाट आएको बाढ़ीले ओयाम बजारका घरहरू पुरिएका छन्। वड़ा नम्बर 1, 2 र 3 का करिब 100 घर पहिरोको जोखिममा रहेको याङबरक 3 का वडाध्यक्ष विमल राईले बताउनुभयो। पहिरोको जोखिम बढ़ेपछि ओयामका 60 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। जोखिम रहेका स्थानका नागरिकलाई अन्यत्र सार्ने काम भइरहेको प्रहरी कार्यालय पाँच थरका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इजरायल गाजा युद्धका कारण गाजा क्षेत्रमा रहेका 50,000 भन्दा बढ़ी बालबालिका गम्भीर कुपोषणको शिकार भएका संयुक्त राष्ट्रसंघले जनाएको छ। प्यालेस्टाइनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको समिति यूएनआरडब्ल्यूएले इजरायलले मानवीय सहायता वितरणमा अवरोध गरेका कारण गाजा क्षेत्रमा भोकमरीको भयावह अवस्था सृजना भएको बताएको छ। यूएनआरडब्ल्यूएद्वारा जारी विज्ञप्तीमा गाजा क्षेत्रमा भोकमरीको अवस्था गम्भीर मात्र होइन मानवीय सहायता वितरणमा समेत निकै कठिनाई रहेको बताइएको छ। गत अक्टोबरमा हमास विद्रोही समूहले इजरायल सीमा प्रवेश गरी करिब 1200 जनाको हत्या र केहीको अपहरण गरेपछि शुरू भएको इजरायल गाजा युद्धका क्रममा हालसम्म करिब 38,000 प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन्। युक्रेन रूसबीच जारी युद्ध अन्त गर्न रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले राख्नु भएको युद्ध विराम प्रस्तावलाई इटली र जर्मनीका नेताहरूले अस्वीकार गरेका छन्। युद्ध अन्त गर्ने विषयमा छलफल गर्न स्विजरल्याण्डमा कैयौं देशका नेताहरू भेला भएको 2 दिने शिखर सम्मेलनमा इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले रूसी राष्ट्रपतिको योजनालाई प्रचारबाजी भन्दै अस्वीकार गर्नुभएको छ। उहाँले रूसले कब्जा गरेको युक्रेनको क्षेत्र युक्रेनले नै फिर्ता पाउनुपर्नेमा जोड़ दिनुभयो। यसै गरी जर्मन चान्सलर ओलाफ स्कोल्जरले पुटिनको प्रस्तावलाई रूसको हुकुमी शान्ति भन्दै अस्वीकार गर्नुभएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा सरकारको विकास खर्च 44.67% मात्रै भएको देखिएको छ। यस अवधिमा सरकारले चालूतर्फ वार्षिक लक्ष्यको 72.6% र वित्तीय व्यवस्थापनतर्फ 72.7% बराबर बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। चालू आर्थिक वर्षका लागि बजेटमा चालू शीर्षकमा 11,41,78,41,00,000 बराबर रकम विनियोजन भएकोमा जेठ मसान्तसम्ममा 8,22,80,93,00,000 रूपियाँ बराबर मात्रै खर्च भएको छ। पूँजीगत शीर्षकमा 3,02,07,44,00,000 बराबरको बजेट विनियोजन भएकोमा जेठ मसान्तसम्ममा 1,34,97,92,00,000 अर्थात लक्ष्यको 44.68% मात्रै भएको छ। 11 महिनामा सरकारी राशि संकलन वार्षिक लक्ष्यको 64.15% बराबर रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा देखिन्छ। चालू आर्थिक वर्षको लागि सरकारले 14,72,48,47,00,000 बराबर राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा जेठ मसान्तसम्म 9,44,58,94,00,000 बराबर राजस्व संकलन भएको छ। साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्जको परिसूचक नेप्से 17.04 अङ्कले घटेर 2,095.25 बिन्दुमा कायम भएको छ। आइतबार 317 कम्पनीहरूका 1,32,23,284 कित्ता शेयरहरू 5,47,22,53,000 रूपियाँमा किनबेच भएका छन्। यस दिन बजारमा होटेल तथा तथा पर्यटन समूहको उपसूचक 0.04% बढेको छ भने अरू सबै समूहका उपसूचकहरू घटेका छन्। यस दिन नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने भगवती हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। प्रतिनिधि सभाका सदस्य डाक्टर स्वर्णिम वाग्लेले नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाउन सरकारलाई सुझाव दिनु भएको छ। विनियोजन विधेयक 2000 प्रतिनिधि सभाको आइतबारको बैठकको छलफलमा भाग लिँदै उहाँले विश्वसनीयता र क्षमताको सुधार, चालू खर्चलाई नियमन र साथै अर्थतन्त्रको आकार बढ़ाउने विषयमा ध्यान दिन सुझाव दिनुभयो। सांसद वाग्लेले लामो समयपछि अर्थतन्त्रको आकार प्रक्षेपित 30% भन्दा कममा आएकोले यसलाई सुरक्षित अवतरणको चरणका रूपमा रहेको उल्लेख गर्नुभयो। कृषि र प्रविधि सम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा आयोजना हुने भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान प्रसार निर्देशनालयले कृषि व्यवसाय र प्रविधिमा पर्यावरणीय प्रभाव विषयक सम्मेलन यही असार 4 र 5 गते चितवनको रामपुरमा आयोजना गर्न लागेको हो। निर्देशनालयका अनुसन्धान निर्देशक डाक्टर ऋषिराम कटेलले सम्मेलनमा नेपाल, भारत, अमेरिका, इण्डोनेसिया, चीन र अस्ट्रेलियाका विज्ञ, प्राध्यापक तथा विद्यार्थी गरी 300 जनाको सहभागिता रहने जानकारी दिनुभयो। नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा 1600 रूपियाँले वृद्धि भएर कारोबार भएको छ। छाप भएको सुन शुक्रबार तोलामा 1,41,200 रूपियाँमा कारोबार भएकोमा आइतबार 1,42,800 रूपियाँमा कारोबार भएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले आइतबार 100 दिनको कार्य प्रगति विवरण सार्वजनिक गर्नुभएको छ। विवरणमा मूलपानी क्रिकेट मैदानको डीपीआर तयार भएको तथा किर्तिपुरमा स्कोर बोर्ड र फ्लडलाइट जडानका लागि प्रक्रिया अगाडि बढ़ाइएको, 10 राष्ट्रिय खेलकुद आयोजनाका लागि कर्णाली प्रदेशको सहकार्यमा खेल पूर्वाधार निर्माणलाई तीव्रता दिएको र क्रिकेट, बास्केटबल, कराते, ट्राथलन, ई स्पोर्ट लगायतका 11 अन्तर्राष्ट्रिय प्रतियोगिता भएको जस्ता 21 बुदामा समावेश गरिएको छ। दक्षिण अफ्रिकासँग 1 रनले पराजित भएपछि नेपाल आईसीसी T20 विश्वकपबाट बाहिरिएको छ, जिससँगै समूह डीको दक्षिण अफ्रिकाले 4 खेलमा 8 अङ्क जोड्यो। दक्षिण अफ्रिकाले यसअघि श्रीलंकालाई 6 विकेटले, नेदरल्याण्डलाई 4 विकेटले र बंगलादेशलाई 4 रनले पराजित गरेको थियो। पराजित नेपालको 3 खेलमा 1 अङ्क छ। पहिलो खेलमा नेदरल्याण्डसँग 6 विकेटले पराजित गरेको नेपालले वर्षाका कारण खेल हुन नसक्दा श्रीलंकासँग अङ्क बाँडेको थियो। सोमबार नेपाली टोलीले आफ्नो 4थो खेल खेल्दैछ। नेपालले पुरानो प्रतिद्वन्दी बंगलादेशसँग भिडन्त गर्न लागेको हो। यो खेल नेपाल भन्दा पनि बंगलादेशका लागि महत्वपूर्ण छ। नेपाल यसअघि नै उपाधि होटबाट बाहिरिसकेको छ, त्यसैले बंगलादेश विरूद्धको खेलमा नेपाली टोली पुरानो चोटको बदला लिने र आफ्नो प्रतिष्ठा उच्च बनाउने उद्देश्यले मात्र मैदानमा ओर्लनेछ। तर बंगलादेश भने नेपाल विरूद्धको खेलमा गर या मरको स्थितिमा रहनेछ। हालसम्म विश्वकपको सुपर 8 का चरणमा पुग्ने 7 टोलीको टुङ्गो लागिसकेको छ, बाँकी 1 टोली टुङ्गो लाग्न बाँकी छ। विश्वकपको सुपर 8 चरणमा पुग्ने अन्तिम टोली बन्न बंगलादेश र नेदरल्याण्ड दौड़मा छन्। सोमबार नै नेदरल्याण्ड र श्रीलंका बीच अर्को खेल हुँदैछ। नेपाल र बंगलादेश बीचको खेल बिहान 5:15 शुरू हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीद्वारा घोषित पछिल्लो T20 अन्तर्राष्ट्रिय वरियतामा श्रीलंका 8 र बंगलादेश 9 स्थानमा आसीन छन्। उक्त वरियता नेदरल्याण्ड 15 र नेपाल 17 स्थानमा छन्। अस्ट्रेलियाले स्कटल्याण्डलाई हराएपछि इंग्ल्याण्ड आईसीसी T20 विश्वकपको सुपर 8 प्रवेश गरेको छ। आइतबार बिहान भएको खेलमा अस्ट्रेलियाले स्कटल्याण्डमाथि 5 विकेटको जित निकालेपछि इंग्ल्याण्ड नेट रन रेटका आधारमा स्कटल्याण्ड भन्दा अगाडि रहँदै अन्तिम 8 पुग्ने पक्का भएको हो। अर्को खेलमा इंग्ल्याण्डले डकोत लुइसका आधारमा नामिबियालाई 41 रनले पराजित गरेको थियो। सो नतिजापछि सुपर 8 पुग्न इंग्ल्याण्डका लागि अस्ट्रेलियाको जित आवश्यक थियो। अन्तिम ओभरसम्म पुगेको खेलमा अस्ट्रेलियाले जित हासिल गर्यो। अस्ट्रेलियाले सोमबार बीमा सबै 4 खेल जित्दै शीर्ष स्थानमा रह्यो। इंग्ल्याण्ड र स्कटल्याण्ड दुवैको 5-5 अङ्क भए पनि इंग्ल्याण्ड नेट रन रेटमा अघि रहँदै 2 चरणमा प्रवेश गर्यो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही सोही प्रदेशका पहाड़ी भागका थोरै स्थानहरू तथा बाँकी भागका 1-2 स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 1.3 मिलिमिटर। काठमाडौँको अधिकतम 33.9 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, वर्षा 2.8 मिलिमिटर। पोखराको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 23.1 डिग्री सेल्सियस, वर्षा 24.9 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 41.4 डिग्री सेल्सियस, न्यूनतम 27.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम 42.2 डिग्री सेल्सियस, न्यूनतम 25.7 डिग्री सेल्सियस, वर्षा फाटफुट। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। वातावरणीय अध्ययन गरेर मात्र ढुङ्गा गिट्टी र बालुवाको संकलन तथा उत्खनन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन। सरकारले अघि सारेको सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न मातहतका निकायलाई। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको निर्देशन। भक्यौता रकम यथाशीघ्र उपलब्ध गराउन दुग्ध व्यवसायी किसानको सरकारसँग माग। र गाँजामा युद्धका कारण कुपोषणबाट ग्रसित 50,000 बाल बालिकालाई तत्काल उपचारको खाँचो रहेको संयुक्त राष्ट्र संघको भनाई। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।